नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल असार 21 गते शनिबार, आषाढ शुक्ल पक्ष दशमी तिथि, तदनुसार 5 जुलाई सन् 2025, नेपाल सम्वत 1145, आज दिल लाथ्व 10। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगलाई प्राथमिकता दिएर समाचार प्रकाशन गरेका छन्। पहिलो खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। जमानाको काठमाडौँ शहर फर्किहेर्ने रहर शीर्षकमा कान्तिपुरमा यो प्रसंग प्रमुख प्राथमिकताका साथ प्रकाशित छ। संसारको रित हो परिवर्तन, तर हरेक परिवर्तन उति नै सुन्दर वा उति नै कुरूप हुन्छ भन्ने छैन। त्यो त परिवर्तनको शुरूआती दिशाले तय गरेको बाटोले दिने अन्तिम परिणाम हो। जस्तो कि काठमाडौँ पनि परिवर्तित छ, जसरी परिवर्तित छन् संसारका राजधानीहरू। तर परिवर्तित काठमाडौँमा के छ के छैन स्पष्ट छ। बदलिएको काठमाडौँमा पहिलेको जस्तो कलकलाउँदो बागमती र यसको किनारको सभ्यता छैन। उपत्यकाका तीन प्राचीन शहरलाई चारैतिरबाट घेर्ने विस्तारित हरिया फाँटहरू छैनन् र छैन यसको रैथाने जीवन। काठमाडौँमा अध्यारा उज्याला सड़क र गल्लीहरू अहिले पनि छन्, जहाँ लुकेका छन् अनेकन कथा किम्वदन्ती, जो कुनै समय एक जीवित संसारको अविराम हिस्सा थियो। ती हराए कतै, जसरी हरायो बागमतीमा कलकल पानी, जसरी हरायो त्रिपुरलाई घेरी बसेको खाली जमिन र जसरी हरायो यहाँको रैथाने जीवन। ती कतिपय नदेखिएका छन्, कति खोतलिन बाँकी। हरेक शहर निर्मित हुन्छन् बेनाम पात्रहरूबाट, र कति पात्रका नाम चाहिँ शहरका अग्ला घर बंगला र दरबारका सियालमा केही समय कुदिन्छन् र केही बेनाम पात्र झैं बिलाउँछन्। 2007 सालपछि बदलिएको काठमाडौँको सभ्यता बुझ्न ज्ञानका ठेलीले भरिएका पुस्तकालयका अमूल्य ग्रन्थ होइन, कोर काठमाडौँको सांस्कृतिक जीवन पढ्नुपर्छ, जसले डोराउनेछन् इतिहासका डोभहरूमा। काठमाडौँको कोर एरिया केन्द्र वा भित्री बस्ती अर्थात इन्द्रचोकलाई मध्य पारेर ठहिटीदेखि असनचोक, असनदेखि झोझे, भोटाइटी वा मखनटोल, मखनदेखि टेकुसम्म, विक्रम सम्म 2007 प्रजातन्त्र प्राप्तिपछि काठमाडौँ कोरको सांस्कृतिक ल्याण्डस्केप र जीवनशैलीमा आएको बदलाव दृश्य कथा नियालौ असनमा उभिएर। यो असन फ्ल्याशब्याक काठमाडौँ जीवनशैलीतिर फर्किने एउटा मेमोरी म्युजियम हो। असन गल्लीका मटमैलो रंगका आख्यानले पुरानो समयतिर यहाँ डुली हिँड्ने व्यापारीको वाणिज्य संसारतिर पुर्याउँछ। सिसा टल्किएका अग्ला घरहरूतिर हेर्दा आँखै खाने घाम छ असनमा। बर्खा मासमा पनि आकाश नीर छरे झै निखर छ। कमल प्रकाश मल्लले लेखेकै छन्, काठमाडौँको आकाश खासै धुमिएको र विरक्त लाग्दो हुँदैन। दिनको निश्चित समय र घामको दिशा अनुरूप बदलिरहन्छ परिदृश्य। सुनचाँदी मणिक जस्ता चुचुराहरू स्थानरत देखिन्छन् पृष्ठभूमिमा। मान्छेको लर्को तन्केको छ असन छिर्ने सातै नाकाहरू, बागेमुडा, इन्द्रचोक, महाबौद्ध, भोटाहिटी, ज्याठा, कमलाछी, थैटीमा, बहुप्रख्यात अजीमा अघिको खोला स्थानमा मध्याह बाह्र बजे व्यापक भीड़ छ। भीड़भाड़ ठेलमठेलको विराट बिम्ब बनेर उभिएको छ असन। जस्तै भीड़ बनाउन उसै भनिन्छ असनको जस्तो भीड़। यो प्रसंगमा वैभव फर्काउन सकिन्छ, सम्पदाविद रविन्द्र पुरीको विचार पनि प्रकाशित छ। उपत्यकाभित्र सम्पदाहरू थिए भन्नुभन्दा पनि सिंगो काठमाडौँ उपत्यका नै सम्पदा स्थल थियो भन्नु उपयुक्त हुन्छ। उपत्यकाका तीन शहर नै सम्पदाले भरिएका थिए। टोनी हागन र इंगर लिसानो भोबीच, बुरिस निसानो भिजकी श्रीमती काठमाडौँ आउँदा यो दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो सम्पदा क्षेत्र हो भनेका थिए। उनीहरू पहिलो भ्रमणबाट यो शहरको प्रेममा परेका थिए, किनकि त्यति बेला काठमाडौँ उपत्यकामा बस्ने सबैका घर विशिष्ट कलायुक्त थिए। यहाँका धारा, पाटीपौवा, मठ मन्दिर र देवालय सबै सम्पदाका अंश थिए। सम्पदाले भरिएको उपत्यकामा जब सिमेन्ट भित्रियो, तब यहाँ विनाश यात्रा शुरू भयो। यस्तो लाग्छ विकासका नाममा पछिल्लो 50 वर्षमा हामीले यहाँका सम्पदाको 90% विनाश गरिसक्यौं। हाम्रो सम्पदा क्षेत्रलाई जस्ताको त्यस्तै राखेको भए यो शहर भेनिस, रोम, फ्लोरेन्स र पेरिस जस्तै आकर्षणको केन्द्र हुने थियो। यो खबर आजको कान्तिपुर दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। आजको गोर्खापत्र दैनिकमा सामाजिक सुरक्षा योजनामा कर्मचारी शीर्षकको खबर प्रकाशित छ। सरकारले सबै राष्ट्र सेवक कर्मचारी मजदूर तथा अन्य व्यक्तिलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा लैजाने निर्णय गरेको छ। आगामी आर्थिक वर्ष 2082-83 सरकार मातहतका सबै कार्यालयमा नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा लैजाने निर्णय गरिएको हो। अर्थ मन्त्रालयले शुक्रबार निर्णय सार्वजनिक गर्दै सम्पूर्ण सरकारी कार्यालय, नेपाल राष्ट्र बैंक, बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सार्वजनिक संस्थान र बोर्ड समिति प्रतिष्ठानमा साउनदेखि नियुक्त हुने कर्मचारीलाई पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा लैजाने निर्णय गरेको हो। यो खबर गोर्खापत्र दैनिकबाट लिएका हौं। अन्नपूर्ण पोस्टमा नमूना माविको एसईमा नमूनै नतिजा, 18 जनाको 4 जीपीए शीर्षकको सामग्री प्रकाशित छ। एसईमा एउटै सामुदायिक विद्यालयका 18 जनाको 4 जीपीए पत्याउनुहुन्न होला, तर रूपन्देहीको तिलोत्तमा स्थित शान्ति नमूना माध्यमिक विद्यालयले अपत्यारिलो नतिजा ल्याएको छ। कतिपय विद्यालयले शून्य नतिजा ल्याएका बेला शान्ति नमूनाले नमूनामूलक नै नतिजा ल्याएको छ। 2081 सालको माध्यमिक शिक्षा परीक्षा एसईको परीक्षामा 609 जना विद्यार्थी सहभागी थिए, जसमा 18 जनाले 4 जीपीए ल्याएर उत्तीर्ण भए। विद्यालय स्थापना भएदेखिकै यो उत्कृष्ट नतिजा हो। सामुदायिक विद्यालयबाट 4 जीपीए ल्याएर धेरै विद्यार्थी उत्तीर्ण गराउनेमा शान्ति नमूना देशभरकै पहिलो हो। यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रमुख खबरका रूपमा प्रकाशित छ। नागरिक दैनिकमा निजी विद्यालयमा वाणिज्य विभागको नजर शीर्षकको खबर प्रकाशित छ। माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा सार्वजनिक भएसँगै निजी विद्यालयहरूमा कक्षा 11 नयाँ विद्यार्थी भर्ना प्रक्रियामा जुटेका छन्। निजी विद्यालयहरूले विदेशी पाठ्यक्रम र अन्तर्राष्ट्रिय शिक्षा उपलब्ध गराउने बहानामा चर्को शुल्क असुल्दै आएका छन्। निजी विद्यालयले मनोमानी रूपमा चर्को शुल्क असुल्न थालेको गुनासो आएपछि त्यस्तो हुन नदिन सरकार जागरूक बनेको छ। एकातिर निजी विद्यालय कक्षा 11 नयाँ भर्नामा व्यस्त देखिएका छन् भने अर्कोतिर अभिभावक विद्यार्थी नठगिउन् भनेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यका 3 जिल्लामा ठूला निजी विद्यालयहरूमा अनुगमन थालेको छ। नयाँ भर्नामा निजी विद्यालयहरूले अभिभावकसँग मनपरी शुल्क लिएको तर त्यस बापतको सेवा सुविधा नदिएको, कानून विपरीत कार्यक्रम सञ्चालन गरेको, कतिपय विद्यालय दर्ता नभई सञ्चालनमा रहेको, कार्यक्रम नवीकरण नगरेको, विद्यार्थीसँग आफू खुशी रजिस्ट्रेशन शुल्क लिएको, मापदण्ड भन्दा 10 बढ़ी शुल्क लिएको, भ्रमपूर्ण विज्ञापन गरेको जस्ता उजुरी विभागमा परेका छन्। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
हातमा एन्टी एप छ त सजिलो सुविधा लिन,
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर्न, कल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट प्याक पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन। सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। अन्नपूर्ण पोस्टमा आमाको मृत्युपछि 3 छोरीको विचल्ली शीर्षकको खबर प्रकाशित छ। भेरी नगरपालिका 2 रिसाङ जाजरकुटकी 1-14 दिने शिशु विचल्लीमा परेकी छन्। रगतको अभावले आमाको मृत्यु भएपछि नवजात शिशुको विचल्ली भएको हो। सुत्केरी भएपछि रगतको अभावले भेरी नगरपालिका 2 रिसाङकी 24 शारदा ओलीको मृत्यु भएको थियो। शारदाको 14 दिन अघि जिल्ला अस्पताल जाजरकोटमा रगत अभावमा ज्यान गएको थियो। स्थानीय वीरखबहादुर कार्कीले भन्नुभयो, भूकम्पले घर भत्किएको छ, ओत लाग्ने बास छैन, छोरीहरू सानै छन्, श्रीमान पनि सुस्त मनस्थितिका जस्ता छन्, आर्थिक अवस्था कमजोर छ, ती बालिका स्याहार्न निकै कठिन छ। जेठी छोरी जमुना 6 माइली छोरी सुस्मिता 2 र भर्खर जन्मिएकी कान्छी छोरी सुनिता 14 दिनकी भइन्। सुनिताको हेरचाह दिदी जमुनाले गरिरहनु भएको छ। घरमा खाने अन्न छैन, कामकाज केही छैन, श्रीमतीको काल भइगो, अब यी नाबालिका छोरीहरू कसरी स्याहारू? श्रीमान आनन्द ओलीले दुखेसो पोख्दै भन्नुभयो, बरु मै अभागीलाई कालले लिएको भए हुन्थ्यो। छोराको आशमा अर्को सन्तान जन्माउँदा श्रीमतीको ज्यान नै गुमाउनु परेकामा उहाँलाई अहिले निकै पछुतो लागेको छ। आर्थिक अभावले गर्दा श्रीमतीले पोषणयुक्त खाना पाउनन्, जसले गर्दा उनलाई रक्त अल्पता भयो। रगतको मात्रा निकै कम थियो। शिशुको जन्म त भयो तर रगत अभावमा बचाउन नसकिएको अस्पतालका डाक्टर सुनिल पुनले बताउनुभयो। जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा समस्या छ। ब्लड बैंक नहुँदा रक्तदाता भेटिएमा सिधै रगत दिने व्यवस्था छ, तर रगत दिने दाता खोज्दा खोज्दै उहाँको ज्यान गयो। बचाउने प्रयास गर्दा गर्दै बचाउन सकिएन। डाक्टर पुनले भन्नुभयो, आमाको मृत्युपछि तीन छोरीको बिचल्ली शीर्षकको यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। गोर्खापत्र दैनिकबाट सुक्खा बन्दरगाहको भाड़ा पाउने 2 अर्ब शीर्षकको खबर लिँदैछौ। मुलुकभर सञ्चालनमा आएका 8 सुक्खा बन्दरगाहबाट वार्षिक भाड़ा बापत पाउने 2 अर्ब रूपियाँ उठ्ने गरेको छ। सरकारले निर्माण गरेका बन्दरगाह निजी क्षेत्रले लीजमा लिएर सञ्चालन र व्यवस्थापन गरिरहेका छन्। बन्दरगाहबाट वार्षिक 1.70 अर्ब रूपियाँ भाड़ा बापत उठ्ने गरेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। हिमालय टाइम्समा सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति 56.3% शीर्षकको खबर प्रकाशित छ। सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति 56.3% सकिएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका 3 दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको अहिलेसम्मको समग्र भौतिक प्रगति 56.3 र वित्तीय प्रगति 50.24% रहेको आयोजनाले जनाएको छ। यो खबर हिमालय टाइम्समा प्रकाशित छ। गोर्खापत्र दैनिकबाट सुन्तला बारीमा बिसाउने मिलेनियम ट्रेक शीर्षकको सामग्री लिँदैछौ। आजको पुस्ता घुमफिर औधी रुचाउँछ, स्वास्थ्यका दृष्टिले होस् वा घुमफिरमा रमाउन होस्, ट्रेकिङ जानुका फाइदै फाइदा छन्। शहरको व्यस्त जीवनशैलीबाट वाक्क दैनिकीबाट केही दिन रिफ्रेस हुनका लागि ट्रेकिङ जाने, रमाउने, घुम्नेको संख्या दिनानुदिन वृद्धि हुँदै गइरहेको छ। पछिल्लो समय तनहुको दुले गौड़ाबाट स्याङ्जाको रामबादशा जोड्ने ट्रेकिङ रूट पर्यटकका लागि आकर्षणको गन्तव्य बन्ने गरेको छ। यो पदमार्ग 2056 सञ्चालनमा आएको र पदमार्गको पहिलो नक्साङ्कन 2064-65 सालतिर गरिएको थियो। 72 किलोमिटर दूरीको यो रूटलाई नेपालकै एकमात्र मध्य पहाड़ी क्षेत्रको सहस्राब्दी पदमार्ग पनि भनिन्छ। यो प्रसंग आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकबाट पहिरो पीड़ितलाई एकै नाशका नयाँ घर शीर्षकको सामग्री लिँदैछौ। 3 वर्ष अघि 2079 असोजमा बाजुराको जगन्नाथ गाउँपालिका 6 पुरानो काप्रेका नयाँराम सार्कीको खुशी लुटियो। पहिरोले घर मात्रै सोहोरेन, श्रीमती पनि खस्यो। वज्रपात सहेर फेरि पनि पहिरो प्रभावित क्षेत्रमै पालमुनि 2 वर्ष कटाउन बाध्य भयो नयाँरामको परिवार। अहिले नयाँरामको नयाँ घर बनेको छ। तल्लो काप्रीमा नयाँराम जस्ता 110 परिवारका लागि सुरक्षित ठाउँमा सुरक्षित घर बनेका छन् एकै नाशका। पक्की घरको भित्तामा हरियो र निलो रंग, छानामा रातो जस्ता पाता, प्रत्येक घरमा शौचालय र पानीका धारा पनि बनेका छन्। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। सर्वाधिक महत्वको खेल खेल्दै नेपाली महिला टीम शीर्षकको खबर आजको कान्तिपुर दैनिकबाट लिँदैछौ। नेपालले एएफसी वुमेन्स एसियन कप छनौटमा आज आयोजक उज्बेकिस्तानको सामना गर्दैछ। यो यस्तो खेल हुनेछ जसको विजेता अर्को वर्ष एसिया कपका लागि अस्ट्रेलियाको टिकट काट्नेछ। व्यावहारिक कुरा भएर कुरा गर्दा यी दुई देशको फुटबल विकास र विस्तारमा धेरै फरक छ। पछिल्लो समय उज्बेकिस्तान कम्तीमा एसियाली फुटबलको एउटा शक्ति बनेको छ। त्यसैले त गत वर्ष पेरिस ओलम्पिकमा उज्बेकिस्तानको डेब्यू ले डेब्यू मात्र गरेन, टोली सन् 2026 हुने विश्वकपका लागि पनि छनौट भइसकेको छ। उज्बेकिस्तान आइपुग्नु मात्र पर्छ, यहाँ फुटबलले गरेको विकास सजिलै महसुस गर्न सकिन्छ, प्रत्यक्ष देख्न सकिन्छ। चाहे जस्तो सुविधा, युवा एकाडेमी, व्यावसायिक सहयोगी उज्बेकिस्तानी फुटबलमा अहिले के मात्र छैन र यसले उज्बेकिस्तानको महिला फुटबलको स्तर बढ़ाउन पनि मदद गरेको छ। महिला फुटबलले पनि सबै खाले सुविधा पाएर आफूलाई अगाडि बढ़ाएको छ। यो प्रसंगलाई सर्वाधिक महत्वको खेल खेल्दै नेपाली महिला टीम शीर्षक दिएर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै, यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। दीपक जोशीलाई बिदा दिनुहोस्, नमस्कार।